नमस्कार, सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज को कार्यक्रम जनसरोकार लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तोता राम मण्डल। कार्यक्रम जनसरोकारमा हामी जनतासँग प्रत्यक्ष राख्ने विषयवस्तुलाई लिएर उपस्थित हुने गरेका छौँ। कार्यक्रम जनसरोकारमा आज पनि हामी यस्तै एउटा विषय लिएर उपस्थित भएका छौँ र आज हामी वीरगन्ज महानगरपालिका भन्दा सानो पोखरिया नगरपालिका पर्सा जिल्लाको पोखरिया नगरपालिकाको विकास र त्यहाँ भइरहेका गतिविधिहरूको बारेमा चर्चा परिचर्चा गर्नको लागि उपस्थित भएका छौँ र सोही क्रममा आजको लागि हाम्रो कार्यक्रममा अतिथि हुनुहुन्छ पर्साको पोखरिया नगरपालिकाका मेयर दीप नारायण रौनियार। दीप नारायणजी, तपाईँलाई कार्यक्रम जनसरोकारमा स्वागत छ। अब पोखरिया नगरपालिका तपाईँ मेयर बन्नुभएको नयाँ मान्छे, नयाँ युवा हुनुहुन्छ, नयाँ जोस जागर छ, अहिले के गर्दै हुनुहुन्छ, के भइरहेछ पोखरिया नगरपालिकामा?
पोखरिया नगरपालिका नयाँ अनुहार, नयाँ सिस्टम, नयाँ कार्यक्रमलाई लिएर हामी अगाडि बढेका छौँ। हामी पनि नयाँ छौँ, तर पनि अहिले जुन हाम्रो एउटा विकासको जुन हुने प्रावधान छ, विकासको विभिन्न सेक्टर सेक्टरमा विकास छ, तर विकासको चारवटा सेक्टरलाई महत्त्वपूर्ण विकासको कुरा हो, जसमा सडक नाला एउटा शिक्षा स्वास्थ्य र सामाजिक चेतना यी चारवटा महत्त्वपूर्ण विकासको एउटा अङ्ग हो। त्यो विकासलाई हामी धान्न सक्यो भने हामी सम्पूर्ण विकास धान सफल पार्न सक्यौँ। पोखरिया नगरपालिकाको लागि पोखरियामा एउटा हामी मापदण्ड तयार गरेका छौँ, त्यो मापदण्डको अनुहारलाई हामी अगाडि बढेका छौँ, जसमध्ये सबभन्दा हाम्रो पोखरिया नगरपालिका कुनै किसिमको संरचना थिएन, बाटोको संरचना पनि थिएन, बाटो पनि एक मिटर कहीँ राम्रो खालको हेर्न मिल्दैन, त्यसलाई हामी एउटा व्यवस्थित तरिकाबाट लिएर अगाडि बढ्ने एउटा अवधारणा लिएर बढेका छौँ।
बाटोको कुरा गर्नुभयो, पोखरिया नगरपालिकाको कार्यालय पोखरियामा छ, बजारमा छ, त्यहाँ चाहिँ पुरै वडाका बासिन्दाहरूलाई सहज रूपमा आउन जानको लागि अहिले के कस्तो अवस्था छ बाटोको अवस्थाहरू? अहिलेसम्म एक वर्ष डेढ वर्ष भइसक्यो चुनाव भएको, तपाईँहरू जितेर आएको, यो डेढ दुई वर्षमा तपाईँहरूले चाहिँ अहिलेसम्म के कतिको प्रगति गर्नुभएको छ?
एकदम राम्रो प्रगति त अहिले खासै देखेका म पनि छैन, तर पनि के भएछ, त्यहाँ हाम्रो पोखरिया नगरपालिकामा एक गाउँबाट अर्को गाउँमा बर्सातको समयमा एम्बुलेन्स जानवाला अवस्था थिएन, त्यो अवस्थालाई हामी सहज तरिकाबाट यातायातको सुविधा सहज हामी गरेका छौँ। दोस्रो कुरा, प्रत्येक गाउँको खाना बस्तीमा पानीको अभावको कारणले नाला ढल निकास थिएन, त्यसको लागि हामी बाटो र ढल निकासको एउटा अवधारणा लिएर निर्माण गर्दैछौँ, निर्माण हुँदैछ, त्यसको क्रममा छ। रह्यो कुरा अब पोखरिया बजारभित्रमा थुप्रै सडक, अब एकैचोटि त पुरा हुन सक्दैन, तर विभिन्न सडकलाई एक गाउँबाट अर्को गाउँलाई जोड्ने, एक पोखरिया केन्द्रबाट जोड्ने सडकलाई हामी विस्तार गर्दैछौँ।
अब जस्तो यो सडकको कुरा भयो, अब उनीहरू पोखरिया नगरपालिकामा सेवाग्राही चाहिँ आउने मेन कुरा चाहिँ बाटो नै हो, अनि अर्को कुरा तपाईँ भन्नुभयो शिक्षा, अहिले नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ, यो शिक्षाको क्षेत्रमा चाहिँ विशेष गरी के केमा ध्यान दिनुभएको छ?
शिक्षाको क्षेत्रमा म विशेष गरी भन्नुभयो, म हर शिक्षा सबभन्दा महत्त्वपूर्ण शिक्षा नै हो, सडक र सामाजिक क्षेत्रमा भन्दा महत्त्वपूर्ण राख्ने शिक्षा हो। शिक्षामा हामी अहिलेसम्म धेरै पछाडि परेका छौँ, अहिले पनि परेका छौँ, परेका पनि थिए, अहिले परेका पनि छ, किन? त्यसको जुन संरचना छ एकदमै भद्रगोल, कहिले जिल्ला समन्वय कहिले हेर्ने, कहिले सङ्घले हेर्ने, कहिले प्रदेश, कहिले स्थानीयमा, त्यो तिनै तहको जुन सरकार छ नि, त्यसको समन्वय नभएको हुनाले एकदमै अन्धारो परेको थियो, तर पनि हामी शिक्षालाई एकदमै मध्यनजरले हाम्रो अनुगमन गरेका छौँ। अनुगमन गरेमा हामी विभिन्न विद्यालयको शिक्षामा समयमा शिक्षकको उपस्थिति मैले हेरेका थिएन, तर हामी जन सरकार बितेर जो आए त सबै विद्यालयमा अहिलेसम्म जति शिक्षक समयमा आउने, समयभित्र आफ्नो क्रियाकलाप गर्ने त्यो एउटा बानी हामी बसालेका छौँ। पहिला आउँथ्यो अनि फेरि विद्यालयबाट फर्केर आफ्नो काममा अन्यत्र विभिन्न विभिन्न बाहनामा शिक्षकहरू जानुहुन्थ्यो, तर अहिले आफ्नो क्रियाकलाप आफ्नो अनुहारलाई लिएर अगाडि बस्नुहुन्छ, अनि प्रत्येक विद्यालयको विद्यार्थीसँग होमवर्क अनि क्लास वर्कलाई भइरहेको छ। दोस्रो कुरा के छ, त्यसमा सुधार अब खासै भएको नभएको खास के हो, चारैतिर शिक्षकको अभाव छ। जुन विद्यालयमा एकदेखि बाल विकासदेखि प्राथमिक विद्यालय पाँचसम्म चलिरहेछ, त्यहाँ दुईटा, एउटा बाल विकास र एउटा कृषि कोटा पहिला थियो, त्यो कोटा त खारिज भइसकेछ, तर पनि अहिले पनि कृषिको कोटाको शिक्षकहरू त्यसमा बसेर कक्षा सञ्चालन भइरहेछ। अब एउटा बाल विषय रहेछ तलब नपाएको शिक्षक कति शिक्षा दिनुहुन्छ, यो हाम्रो महत्त्वपूर्ण घडीमा छ, यो एकदम गम्भीर क्वेसन समस्या छ। यो समस्यालाई हामी कट्याउन त गाह्रो पर्यो, तर त्यसको लागि हामी आफ्नो पालिकाले त्यसको लागि सुविधाजनक सेवा अब त्यति हामी त त्यसको वृद्धि गर्न सकिरहेका छैन, तर पनि त्यसमा थप हामी सहयोग गरेका छौँ। उनीहरूलाई क्रमबद्ध विद्यालयमा समय अवधिभरि बस्ने अनि उहाँहरूले जुन शिक्षा दिने व्यवस्था गरेका छ।
अब यो नयाँ शैक्षिक सत्र सुरु भएको छ,
शिक्षा नयाँ पुरानो शैक्षिक सत्रको लागि म नयाँ दुवैमै भनिरहेछु के छ, हामी विभिन्न विद्यालयमा कुनै किसिमको अतिरिक्त क्रियाकलाप कार्यक्रम भइरहेको थिएन। हाम्रो विद्या नगरपालिकाभित्रमा प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलाप हामी गराएका छौँ। एक दुसरा एक विद्यालय अर्को विद्यालयबाट हामी बक्सिसको कला खेलकुद लगायतका कार्यक्रम हामी गराएका छौँ, अनि कम्पिटिसन पनि गराएका छौँ, उसको कृतित्व पनि गरेका छौँ। दोस्रोमा हाम्रो समाजमा दलित मुस्लिम पिछडिएका वर्गहरूलाई जुन शिक्षाबाट वञ्चित थियो, शिक्षामा रहेका थिएन, स्कुलमा भर्ना पनि थिएन, त्यसलाई हामी सहज तरिकाबाट घर घरमा गएर भर्ना अभियान गराएर हामी विद्यालयमा पठाएको थियौँ। त्यसको लागि अहिले पनि विद्यालय भर्ना भइरहेको छ, हामी इङ्ग्लिस एक कक्षामा इङ्ग्लिस मिडियम पनि लागू गरेका छौँ, प्रसाद यसल दुई कक्षाको लागि हामी सञ्चालनको लागि हामी जुटेको सामग्री जुटाइरहेका छौँ, उसको लागि अतिरिक्त क्रियाकलाप हामी गराइरहेका छौँ, अतिरिक्त क्रियाकलाप हामी गराइरहेछौँ। अनि अहिले पनि हामी शिक्षामा जुन विद्यालयमा शिक्षकको अभाव छ, अहिले हामी त्यसको लागि बजेट विनियोजन गरेका छौँ, अहिले त्यसको सबै विद्यालयको हामी डाटा सङ्कलन गरेर कुन विद्यालयमा कति विद्यार्थी छ, कति शिक्षक छ, कति शिक्षक छ, कुन विद्यालयमा विद्यालयमा शिक्षक बढी छ अनि विद्यार्थी कम छ, जहाँ विद्यार्थी कम छ त्यो विद्यालयलाई हामी समावेशी गर्ने त्यसको रेकर्ड लिइरहेका छौँ समावेशी गर्नको लागि, र कुनै विद्यालयमा थप शिक्षक बढी शिक्षक छ विद्यार्थी छैन, त्यो शिक्षकलाई अन्यत्र हुन्छ नि सर मिलान शिक्षक मिलान
दरबन्दी मिलान
दरबन्दी मिलानमा हामी त्यो लिएर गइरहेका छौँ। हाम्रो पुरै डकुमेन्ट पुरै स्कुलको अनुगमन सर्वे भइरहेको छ अहिले।
अब जस्तो यो शिक्षाको कुरा गर्नुभयो, खासमा चाहिँ एउटा प्रदेश सरकारले पनि चलाएको अभियान बेटी पढाऊ बेटी बचाऊ अभियान छ, अब त्यसमा पनि हामी बालिकाहरू धेरै कम पढ्ने हाम्रो समाजमा छन्, यता मधेसतिर धेरै कम पढ, त्यसको लागि के गर्नुभएको छ?
त्यसको लागि बेटी बचाऊ बेटी पढाऊ अभियानलाई हामी पर्सा भन्नु त देशको लागि नै भनौँ, तर पर्सा जिल्लामा प्रथम हाम्रो जिल्ला देशभरिको प्रथम नगरपालिका बेटी बचाऊ बेटी पढाऊको लागि हाम्रो एउटा चौरन बालिका योजना पनि हामी सञ्चालन गरेका थियौँ, अहिले पनि त्यो निरन्तरता छ, र त्यसको लागि हामी कक्षा नौमा पढ्ने केटीलाई सुविधाजनक कम्तीमा प्लस टू गरोस् त्यसको मनोबल बढ्छ, त्यसको लागि एउटा सहयोगको लागि हामी साइकल पनि वितरण गरेका थियौँ, बेटी बचाऊ बेटी पढाऊ कार्यक्रमको लागि हामी साइकल आफै नै बजेट नगरपालिकाले कुनै फेरि प्रदेश र सङ्घ सरकारको अनुदानले होइन आफ्नो बजेटबाट हामी त्यसको लागि विनियोजन गरेर साइकल वितरण गरेका
थियौँ। कतिको जति छात्राहरूलाई साइकल वितरण गर्नुभएको छ?
पोखरिया नगरपालिकाभित्रमा नौ दुईटा माध्यमिक चलिरहेको छ, एउटा श्री जिल्ला रामदेव कलवान उच्च माध्यमिक विद्यालय र एउटा श्री मोहबनी पदवनी माध्यमिक विद्यालय रानीगंज, दुईटा मिलेर हाम्रो 79 जना केटीहरू थियो, त्यसको लागि हामी साइकल वितरण गऱ्यौँ। त्यस्तै अनेकौँ अन्य पराग विद्यालयमा पनि हाम्रो वाडा स्तरबाट पनि कार्यक्रमको लागि त्यो छुट्टी आएका छौँ, र जुन विद्यालयमा पनि अहिले बेन्च पनि छैन कोठा पनि छैन त्यसको लागि हामी व्यवस्थित गरिरहेका
छौँ। अब जस्तो यो बालिकाहरूको लागि भयो, अब एउटा जुन रामदेव कलवार उच्च मावि छन् त्यहाँ चाहिँ विशेष गरी 11-12 कक्षामा चाहिँ कुन कुन फ्याकल्टी कुन कुन विषय पढाइ भइरहेको छ?
त्यहाँ हाम्रो प्राविधिक शिक्षा पनि चलिरहेको छ, इलेक्ट्रिक प्राविधिक शिक्षा, अनि प्लस टूमा तपाईँको एजुकेसन अनि तपाईँको कमर्स साइन्स पनि चलिरहेको छ त्यहाँ।
अब त्यसमा चाहिँ पछिल्लो समय तपाईँको ध्यान अनुसार अनुगमन गर्न जाँदाखेरि चाहिँ कुन प्राविधिकमा बढी विद्यार्थी छन् कि कमर्समा?
अहिले त एजुकेसनमा बढी होला त्यहाँ, बढी छ त्यहाँ, अनि त्यसपछि अहिले प्राविधिक शिक्षामा इलेक्ट्रिक जुन छ हाम्रो प्लस टूमा 11 कक्षा हुन्छ नि त्यसमा नयाँ अहिले हामी चलाएका छौँ, त्यसमा 50 जति बढी नै छ, 50 बढी नै कुरै छैन, अनि सबभन्दा बढी अहिले एजुकेसनमा छ प्राविधिक लगाएर अनि प्लस टूको लागि सबभन्दा एजुकेसन फ्याकल्टीमा छ।
अब जस्तो यो भयो चाहिँ शिक्षा क्षेत्र, अब चाहिँ पोखरिया नगरपालिकालाई एउटा नमुनै नगरपालिका बनाउनको लागि चाहिँ एउटा ग्रामीण क्षेत्रको एउटा सेन्टर बनाउनको लागि, हब बनाउनको लागि चाहिँ भविष्यमा चाहिँ के सोच्नु भएको छ?
धेरै राम्रो सोचेका त हामी सोचेर होइन, सोचेर गर्नुपर्छ भनेर त्यो कुरा गरौँ, हामी जनतालाई आश्वासन र जनतालाई वाचन गरेका छौँ, त्यसमध्ये पोखरिया नगरपालिकाको धेरै धेरै सानो सानो काम अहिले भइरहेका छन्, ठुलो प्रोजेक्ट पनि हामी ल्याएका छौँ, काम गर्ने क्रममा छ। अब त्यसको लागि हाम्रो एउटा पर्यटनीय स्थल बनाउने, पर्यटकको अनलाई पहुँच पहुँचाउनको लागि एउटा पर्यटक स्थल निर्माणको लागि हामी सोचिरहेका छौँ, त्यसको पनि काम केही मात्रामा भइसकेको छ, त्यस अहिले पनि हुँदै क्रममा छ। दोस्रो कुरा तपाईँको पहिला त्यहाँको पोखरिया नगरपालिकालाई सगम सहरी स्मार्ट एउटा हेर्ने खालको हुन्छ नि, त्यहाँको जस्तै तपाईँ स्मार्ट सिटी भन्नु न, स्मार्ट सिटीको लागि पहिला त्यहाँको बाटोघाटो हुनु पर्यो, त्यसपछि उहाँ पार्क विभिन्न पार्क हुनु पर्यो, जस्तै तपाईँ चिल्ड्रेन पार्क भयो, बस पार्क त्यहाँ छैन, बस पार्कको लागि व्यवस्थित गर्ने, कृषि बजार छैन, कृषि बजारको व्यवस्थित राम्रो तरिकाबाट हुनु पर्यो, यस्ता हामी तपाईँको स्टेडियम छैन, स्टेडियम बनाउन हामी लक्ष्य लिएर अगाडि बढेका छौँ।
अब जस्तो यो कृषि बजार भन्नुभयो, जुन कि धेरै हामी आम जनतासँग जोडिएको कुरा हो, र त्यताका कृषकहरू पनि यसमा चाहिँ आफ्नो खेतमा उब्जाएका अन्न बालीहरू बेच्न पाउन् भनेर यो चाहिँ कृषि बजार सेड जुन भन्नुभएछ, यो चाहिँ कहिलेसम्म निर्माण गरिदिनुहुन्छ तपाईँहरूले, कहिलेसम्म लक्ष्य छ?
अब त्यसमा हामी निर्माण गर्न क्रममा छ, अहिले त सानो कृषि बजार एउटा ग्रामीण विभागमा एउटा हाम्रो 3 वार्डमा त्यो बनिँदै क्रममा छ, दोस्रो हाम्रो पोखरिया नगरपालिका एउटा ठुलो बजारको व्यवस्थित तरिकाबाट हेर्ने खालको हाम्रो नगर विकासको जग्गा छ, त्यो नगर विकासले केही विकासको अवरोध ठाउँ नगर विकास हाम्रो हो, जसमध्ये हामी त्यसलाई राम्रोसँग सघाउन या सजिलो पार्न सकिरहेका छैन, तर त्यस 40 पुरानो नगर विकासको जग्गा अवरोधले सुपारिएको थियो, अहिले त्यसको टेक्निकल प्राविधिक जुन हुन्छ नि धेरै प्रक्रिया पुरा अगाडि बढिसकेको छ, हाम्रो केही दिनमा त्यसको हाम्रो अस्थायी पूर्जा ल्यान्ड पोलिङ जुन हुन्छ नि गरेर त्यहाँ राम्रो खालको एउटा बजार व्यवस्थित बजार हामी निर्माण गर्ने त्यसको पुरै प्लानिङ गरेका छौँ, केही समयमा हामी त्यो ल्यान्ड पोलिङ गरेर बजारलाई व्यवस्थित गर्छ।
अब जस्तो बजारको भयो,
त्यहाँबाट सहज वातावरण बनाएर सहज तरिकाबाट तपाईँको जुन हाम्रो ग्रामीण भेगमा सरकारी उत्पादन हुन्छ त्यहाँबाट सङ्कलन गरेर बाहिर पठाउने, आवाजात गर्ने, त्यस्तो हामीले लक्ष्य लिएर त्यहाँबाट अगाडि बढाएका छौँ।
अब जस्तो पोखरिया एउटा नगरपालिका भएको ठाउँ, अब त्यहाँ चाहिँ एउटा अस्पताल पनि छ, अस्पतालको अवस्था चाहिँ के छ? त्यहाँ विशेषज्ञ डक्टरहरू कहिलेसम्म आउँछन्? के छ अस्पतालको अवस्था? विशेषज्ञ डक्टर नहुँदा बेला बेलामा समाचार आउने गरेको छ त्यहाँ बिरामीहरू मर्कामा परे भनेर।
धन्यवाद, राम्रो कुरा तपाईँ उठाइदिनुभयो, तपाईँको पनि उठाउने कुरा म पनि भन्नवाला, यस्तो खालको तपाईँको पनि आवाज आउनु पर्यो, अब तपाईँको आवाजबाट माथि पनि जान्छ, हामीले भन्न पर्ने एउटा निकायमा हुन्छ, तपाईँ उठाउनुहुन्छ भने पुरै देशव्यापी यो जान्छ, त्यसको लागि म धेरै धन्यवाद दिन्छु, किन अब पोखरियाको अस्पतालको अवस्था र पोखरियाको स्वास्थ्यको अवस्था कस्तो छ भने, यो पोखरिया हस्पिटल अहिले 15 हस्पिटल छ, त्यसको भौतिक संरचना जिल्लाको बनेका छ, तर अहिले त्यहाँ सञ्चालनमा 15 सञ्चालनमा पोखरिया हस्पिटल भइरहेको छ, प्रसूतिगिरी त्यहाँ अहिले पहिला के थियो, हामी जनप्रति नभएको बेलामा सेवा लिन धेरै गाह्रो थियो. एउटा अवेको डक्टरले बसेर सेवा गर्थ्यो. एमबिबिएस डक्टर मेडिकल सुपिरियर मेडिकल अफिसर कोही पनि थिएन त्यहाँ. तर हामी जनप्रति जितेर आयो. अहिले पाँचवटा मेडिकल सुपरिन्टेन्डेन्ट ल्याएर त्यहाँ राखेका छौँ. जुन मेडिकल अफिसरबाट तपाईँको थुप्रै सेवा पाइरहेका छ. जस्तै भिडियो थेरी चलिरहेको छ. ल्याब तपाईँको ल्याब मान्नु न डे र इभिनिङ दुवै टाइम हामी पाइरहेका छ. तपाईँको ऊ हुन्छ नि एक्सरे छँदैछ त्यहाँ सञ्चालनमा. तपाईँको फार्मेसी पनि हस्पिटलभित्र हामी सञ्चालन गराइदिएको छ. अनि इन्डोर सेवा चौबिसै घन्टा त्यहाँ चलिरहेको छ. अनि इमर्जेन्सी सेवा पनि चौबिस घन्टा. पहिला इन्डोर चलिरहेको थिएन, ढङ्गले इमर्जेन्सी पनि चलिरहेको थिएन. त्यो अवस्थालाई हामी सुधार गरेका छ. रह्यो कुरा हाम्रो तपाईँको विशेषज्ञको, विशेषज्ञलाई हामी पटक पटक सङ्घीय सरकार प्रदेश सरकारसँग जुन हुनुपर्ने सेवाबाट हामीबाट चिन्ता त गर्न सकेका छैन. तर पनि हामी आफ्नो ढङ्गबाट विशेषज्ञलाई बोलाएका थिए. केही दिन काम पनि गरे तर त्यसको जनताबाट अलिक गुरुत्व पनि हामी सुन्यौँ. के कारणले हामी मेडिकल विशेषज्ञलाई बोलाए नि उसको पनि सेवा हुनु पर्यो. उसले केही विशेषज्ञले बाहिर काम गर्दाखेरि उसको 500 ओपिडी चार्ज थियो. हामी पोखरिया हस्पिटलमा राखेर त्यसको 100 रुपियाँ ओपिडी चार्ज राखेको थियो. तर त्यसको नेगेटिभ कुरा आयो, हामी त्यसलाई रोक्यौँ. रह्यो कुरा त्यसको जुन सेवा यहाँबाट विशेषज्ञको हुनुपर्ने, हामी पटक पटक त्यहाँ सङ्घीय सरकारसँग माग्यौँ. अनि प्रदेश सरकारलाई, प्रदेश सरकारबाट अहिले जनशक्तिको अभाव छ, हामी केही दिनमा पुरा गर्छौँ भनेर हामी कुरा सुन्यौँ. अहिलेसम्म पाएका छैन. त्यसको लागि हामी निक साइमनले, निक साइमनसँग हामी कुरा गऱ्यौँ कि तपाईँ हामीलाई सहयोग पुर्याइदिनुहोस्, हामीलाई के गर्नुपर्छ त्यसको लागि हामी गर्छौँ. र राम्रो खालको हामी दुईवटा विशेषज्ञको कुरा पनि भइरहेको छ. हिजो म पनि कुरा गरेँ दुईवटा विशेषज्ञ कि तपाईँ हिँड्नुहोस्, तपाईँको हामी आफ्नो नगरपालिकाबाट आफ्नो स्रोत साधनबाट हामी तलब पुऱ्याउँछौँ अनि तपाईँको त्यहाँ सुख सुविधा दिनुहोस्, सेवा दिनुहोस् भनेर हामी कुरा भइरहेको छ. उहाँले भन्नुभयो ठिक छ, हाम्रो आफ्नो एउटा नेसनल मेडिकल हस्पिटल छ, उहाँसँग स्वीकार गर्नुपर्छ, सम्झौता पत्र गर्छ अनि हामी काम गर्छ. यसै मात्र गएर हुँदैन भनेर हामी कुरा त्यसलाई गर्छ. नत्र नआएपछि हाम्रो मेडिकल नेसनल मेडिकल छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ. दुईवटा कम्तीमा एउटा गाइनोको अनि एउटा विशेषज्ञ दुईवटालाई हामी डिमान्ड गरेका छौँ. नेसनल मेडिकल कलेजसित हामी कुराकानी गरिरहेका छौँ, सम्झौता गरेर त्यहाँ हायर गरेर हाम्रो आफ्नो नगरपालिकाले बजेट खुवाएर उहाँलाई हायर गर्छ.
अब हामी कार्यक्रमको अन्त्यमा छौँ. दिप नारायणजी, अन्त्यमा जाँदा जाँदै तपाईँ यो पर्सा जिल्लावासी एवं तपाईँ आफ्नो नगरपालिकावासीलाई के भन्न चाहनुहुन्छ?
म आफ्नो नगरपालिकाको वासी र पर्सा जिल्लाको वासीलाई, श्रोता व्यक्तिलाई म के भन्न चाहन्छु कि विकासमा सबै तरिका, एउटा सडक नालाको विकास छैन, जुन किसिमको विकास छ तपाईँलाई सबैको जानकारी पनि हुन सक्दैन. त्यसको लागि बरु तपाईँको पनि कहीँ कमजोरी लागिरहेछ भने त्यसको लागि सम्बन्धित ठाउँमा जानकारी गर्नु पर्यो. हामीलाई यो सुख सुविधा पाइरहेका छैन, यो के कारणले भइरहेको छ, अनि तपाईँहरूको पनि हातोमालो गरेर अगाडि बढ्ने म उहाँलाई विश्वास लिन्छु. उहाँलाई सहयोग पनि गर्नुहुन्छ र कुनै किसिमको त्रुटि भयो भने हामी एक ठाउँमा बसेर सेयर गरौँ, छलफल गरौँ र त्यसलाई सहज तरिकाबाट अगाडि बढौँ भनेर म यही उहाँलाई सुझाव दिन्छु कि कम्तीमा मान्ने कुनै ठाउँमा कमी होला भए भने या कुनै ठाउँमा त्यस्तो अवस्था समस्या आयो भने तपाईँ हामी छलफल गरौँ, जानकारी गरौँ र त्यसलाई सेवा सुविधालाई सहज बनाऊ भनेर यही म विश्वास गर्छु.
हस्, दिप नारायणजी, व्यस्त समयका बावजुद पनि तपाईँले कार्यक्रम जनसरोकारमा आफ्नो समय दिनुभएकोमा यसको लागि नारायणी एफएम तथा म कार्यक्रम प्रस्तोता राम मण्डलको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु. उहाँ हुनुहुन्थ्यो पर्साको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियार. हवस् त, योसँगै आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको छ. भोलि फेरि पनि हामी अर्को विषय लिएर, जनतासँग प्रत्यक्ष सरकार राख्ने विषय लिएर उपस्थित हुने नै छौँ. तबसम्मको लागि कार्यक्रममा प्राविधिक सहयोग गर्नुभएकोमा प्राविधिक मित्र दिपेन्द्रलाई धन्यवाद। कार्यक्रम सुनेर तपाईँ साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि फेरि पनि यस्तै विषयका साथ उपस्थित हुने बाचाका साथ म कार्यक्रम प्रस्तोता राम मण्डललाई बिदा दिनुहोस्। सुन्दै गर्नुहोला नारायण एफएम 103.8 मेगाहर्ज। नमस्कार।